नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा हुनुहुन्छ। हिजो उहाँले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे सहितका व्यक्तित्वहरूसँग नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायबारे छलफल गर्नुभयो। संसदमा दर्ता भई संसदीय समितिमा छलफलका क्रममा रहेको संक्रमणकालीन न्याय सम्बन्धी विधेयक दलहरूबीच मत नमिल्दा अघि बढ़न सकेको छैन, जसका कारण एक दशक भन्दा लामो चलेको नेपालको सशस्त्र द्वन्दले सही निकास अझै पाउन नसकेको टिप्पणी भइरहेको छ। शान्ति प्रक्रिया, संक्रमणकालीन न्याय, राष्ट्रसंघीय चासो र तत्सम्बन्धी विधेयक लगायतका विषयमा आजको अन्तर्सम्वादमा कुराकानी गर्नेछौ। कुराकानीमा हामीसँग हुनुहुन्छ शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी विज्ञ, वरिष्ठ अधिवक्ता एवं पूर्व कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द शर्मा बन्दी। स्वागत छ हजुर यहाँलाई। मूल रूपमा नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका सम्बन्धमा अन्तर्राष्ट्रिय चासो आजको विषय होइन, यो लामो समयदेखि चासोको विषयका रूपमा रहेको छ र उच्च प्राथमिकतामै रहेको राष्ट्रसंघीय अधिकारीहरू र कतिपय मुलुकले पनि यो विषयमा आफ्नो धारणाहरू दिइसकेका छन् कि नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय छिटो टुंग्याऊ भनेर। अब महासचिव नै अहिले नेपाल भ्रमणमा आउनुभएका बेला सबैभन्दा बढ़ी त्यो विषयमा चासो व्यक्त भएको छ र छलफलहरू केन्द्रित भएका छन्। नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी प्रक्रियाको यो पछिल्लो अवस्था चाहिँ कस्तो छ, कहाँसम्म पुगेका छौं हामी?
अब अहिले यहाँले अघि पनि वास्तवमा भन्नुभयो, यो संसदको समितिमा विचाराधीन अवस्थामा छ। केही विषयहरूमा मान्य सांसदहरूले हाल्नुभएको संशोधन प्रस्तावहरूलाई उपसमितिले हल गर्ने काम गरेका छ भने केही विषयहरू अझै बाँकी रहेको अवस्था छ। त्यसैले अब यो संसदको कानून तथा मानव अधिकार समिति बसेर त्यो बाँकी चारवटा विषयका सन्दर्भमा छलफल गर्ने, त्यसलाई टुङ्ग्याएर त्यो फुल हाउसमा पठाउनु पर्ने हुन्छ। त्यसैले अब अहिले भनेको यो मूलत पार्लियामेन्टको प्रपर्टी र त्यसमा पनि खास गरी पार्लियामेन्ट्री कमिटीको यो चाहिँ जिम्मेवारीमा रहेको अवस्था छ। त्यो जिम्मेवारी पुरा भइसकेपछि मात्रै फुल हाउसले त्यसलाई विचार गर्न सक्छ।
जस्तो अब यो परिवारको जुन सन्दर्भ छ, द्वन्द्वमा परेका परिवार, चाहे त्यो राज्य पक्षको तत्कालीन या चाहिँ तत्कालीन विद्रोही पक्षको सन्दर्भ होस्, अहिले सबैभन्दा पेचिलो बनिरहेको त्यो चाहिँ विषय छ। हामी चाहिँ 62-63 हामीले शान्ति प्रक्रियालाई एउटा टुङ्गोमा पुर्याउँछौं भनेर वृहत शान्ति सम्झौता पनि गर्यौं 62-63 आन्दोलनपछि। त्यतिखेर जो चाहिँ पीड़ित भएका थिए अथवा पीड़ामा परेका थिए, उनीहरूको आज उमेर हेर्ने हो भने पनि करिब करिब 2 दशक उनीहरू पुग्न लागिसकेको अवस्था छ। उनीहरू पीड़ामा परेकै 2 दशक भइसक्यो। उनीहरूले आफ्नो भनौँ न पिता गुमाएको या माता गुमाएको या परिवारका सदस्य गुमाएको, जसले चाहिँ अर्थोपार्जन गर्थ्यो, परिवार चलाउँथ्यो, यी यावत कुराहरू छन्। एकातिर भावनाका कुराहरू छन्, कतिपयले आफ्नो बाबुको आमाको अनुहार हेर्न पाएनन्, कतिपयले उचित शिक्षा दीक्षा पाएनन्। यो प्रक्रिया किन निष्कर्षमा पुगिरहेको छैन, अथवा भनौँ न हामीले आयोगहरू पनि बनायौं, आयोगहरूमा बजेट पनि पठाइएको छ, तर सम्बन्धित परिवारले ती बजेटहरू प्राप्त गर्न सकेका छैनन्, राहत प्राप्त गर्न सकेका छैनन्। के दलहरू यो विषयमा संवेदनहीन भएका हुन् भन्नेसम्मको अवस्थाहरू यदि हामी बर्दिया जाने हो भने, अथवा सबैभन्दा बढ़ी पीड़ा भोगेका जिल्लाहरू जाने हो भने त्यस्ता खालका प्रतिक्रियाहरू पाइन्छ। आज उच्च तहमा यो विषयमा छलफल भइरहँदा यी विषयहरू कतिको उठ्ने गरेका छन्, यी विषयहरूले कतिको प्राथमिकता पाउने गरेका छन् यसका मसिना विषयहरूले?
अब यो दलहरूको प्राथमिकतामा यो विषय छैन भन्न चाहिँ म किन सक्दिनँ भने, दलहरू नै वास्तवमा यसको एक्टरहरू उहाँहरू नै हो र बार बार उहाँहरूले यसमा छलफल गरिरहनु भएको छ। दलहरूको बीचमा छलफल नभइदिएको भए आज यो विधेयक यो रूपमा आउन सक्ने थिएन। त्यसैले दलहरूको यसमा ध्यान पुगेन अथवा उहाँहरूले यसलाई प्राथमिकता राख्नु भएन त म भन्दिनँ। तर यसलाई वास्तवमा एउटा राजनीति गर्ने एउटा के छ भन्दाखेरि एउटा औजारको रूपमा कता कता यो प्रयोग भयो कि भन्ने कुरा चाहिँ भन्न सकिन्छ। यो इसीमा कुरा त गर्ने यसमा, तर यसलाई टुङ्ग्याउने कुराको हकमा भने कतै न कतैबाट एक खालको अप्ठ्यारो पार्ने कुरा चाहिँ वास्तवमा त्यहाँ देखिन्छ। त्यसैले समग्र रूपमा यो दलहरूले यसमा जिम्मेवार भएनन् भन्न हुँदैन, किनभने यसमा जिम्मेवार हुने दलहरू पनि हुनुहुन्छ, यसलाई अगाडि बढाउन चाहने दलहरू पनि हुनुहुन्छ, होइन भने दल कुनै कुनै दलका कुनै कुनै नेताहरूले यसलाई चाहिँ के छ भन्दाखेरि पोलिटिकल टुलको रूपमा कुनै पोइन्टमा युज गर्न सकिन्छ कि भनेर यो अर्कैकै राम्रो हो भनेर सोचेको हुनसक्छ। त्यसैले त्यसको दोष चाहिँ समग्र दललाई चाहिँ दुध उपयुक्त हुँदैन।
हजुर, तर समस्या त छ नि त
होइन समस्या त यस्तो हो हेर्नुहोस् एउटा कुरा चाहिँ हामीले बुझ्न सकौँ के जरुरी छ भने यो चाहिँ समग्र शान्ति प्रक्रियाको विषय हो र यो धेरै ढिलो भयो भन्ने कुरामा दुई मत छैन तर संसारमा जहाँसुकै पनि सशस्त्र द्वन्द्व क्रममा भएका मानवाधिकारका उल्लङ्घनका विषयहरूलाई सम्बोधन गर्ने कुरामा समय लागेको छ हेर्नुहोस् हामी कहाँ मात्रै समय लागेको हामी कहाँ मात्रै वास्तवमा हुन नसक्या भन्ने होइन यो पचासौँ वर्षपछि पनि यो विषयहरू उठ्ने गरेका छौँ पचासौँ वर्ष पनि भन्नु अब जापानको तपाईँको के छ भन्दाखेरि त्यति बेला ग्रेट वारको इस्युहरू अहिले बल्ल रिडेक्स गर्न थालेका छ नर्दर्न आयरल्यान्डमा भएको घटनाहरूका सन्दर्भमा अहिले बल्ल रिपेरेसन प्रोग्रामहरू डिजाइन भइरहेको छ होलोकास्टको त्यति बेला भनौँ न होलोकास्टको जर्मनको होलोकास्टको होइन जर्मनको होलोकास्ट कुन जमानाको कुरा हो त्यसको रिपेरेसन प्रोग्रामहरू अहिले न्युयोर्कमा डिजाइन गर्ने काम बसिरहेको छ त्यो पनि गैर सरकारी संस्थाहरूले त्यसको उसमा काम गरिरहेको देखिन्छ त्यसैले यो वास्तवमा फेरि यो भनिरहँदा मैले यो वास्तवमा ढिलो हुनुपर्छ भने होइन तर जसरी यसलाई चाहिँ एकदम नेपालमै सकिहाल्यो यसमा हुँदै केही भएन भन्ने किसिमको आर्गुमेन्टसँग त सहमत हुन सकिन्न तर ढिलो चाहिँ भएको म फेरि के मान्न तयार छु भने दलहरूले संविधान समयमा ल्याउने सेना समायोजन समयमा गर्ने अरू सबै कुरा समयमा गर्ने तर यो विषय समयमा नगर्दाखेरि एकातिर नेपालको जुन शान्ति प्रक्रिया अन्तर्गतको एउटा दायित्व तिनवटा काम थियो नि त शान्ति प्रक्रियाको है संविधान बनाउने सेना समायोजन गर्ने राज्यको पुनर्संरचना गर्ने तपाईँको संविधान बनाएर र अर्को चाहिँ विगतमा भएका मानव अधिकारका उल्लङ्घनका ज्यादतीहरूको सम्बोधन गरेर पीडितलाई न्याय र पीडकलाई जवाफदेही बनाउने र त्यसपछि परिपूर्ण सहितको न्याय पीडितलाई प्रदान गर्ने र भविष्यमा यस्तो कुरा हुन नदिने कुराको सुनिश्चितता गर्ने यो त वास्तवमा के छ भने शान्ति प्रक्रियाको दायित्व हो त्यसैले शान्ति प्रक्रियाको दुईवटा कामहरू चाहिँ गर्ने एउटा कामलाई छाडिराख्ने कुरा राम्रो होइन तर राम्रो होइन भन्दा भन्दै पनि यसमा चाहिँ एक खालको राष्ट्रिय सहमति जुटाउन आवश्यक छ यसमा एक खालको सबैलाई स्टेक होल्डरहरू यसका स्टेक होल्डरहरू केवल पीडित मात्र होइनन् यसको स्टेक होल्डरहरू थुप्रै छन् इभन अन्तर्राष्ट्रिय समुदाय पनि यसको स्टेक होल्डर हो अब त अहिले सर्वोच्च अदालतको फैसलाको कारणले गर्दाखेरि सर्वोच्च अदालतको फैसला अनुकूल बनाउने कारणबाट पनि यसलाई त्यो सर्वोच्च अदालतको फैसलालाई मोनिटर गर्ने एजेन्सीहरू पनि यसको स्टेक होल्डर बन्न पुग्छन् त्यसैले गर्दाखेरि सबै स्टेक होल्डरसँग परामर्श गरेरै यो विधेयक अगाडि बढाइया हो र अहिले विधेयक चाहिँ त्यो विधेयकमा रहेका केही समस्याहरूसहित विधेयक अगाडि बढाए वास्तवमा के छ भने विधेयकमा समस्या नभएको पूर्ण रूपमा अगाडि बढाए होइन समस्याहरू त रहन्छन् किनभने पार्लियामेन्टमा गएर पनि त्यसलाई सुधार गर्न सकिन्छ भन्दा अहिले पार्लियामेन्टको उपसमितिले धेरै कुराहरू सुधारेका छन् जस्तो तपाईँलाई म भनौँ पहिल्यै यो विधेयक आउँदाखेरि परिपूर्णलाई अधिकारको रूपमा लिएर आइयो जुन अत्यन्त राम्रो कुरा हो त्यसपछि आएर अहिले सेक्सुअल भायोलेन्सलाई चाहिँ तपाईँको सिरियस ह्युमन राइट भायोलेन्समा हालेर लिएर आएको छ होइन त्यो राम्रो सुधार भएर आएको छ अब मानव अधिकारको उल्लङ्घनको परिभाषाकै कुरा गर्नुहुन्छ भने अहिले उपसमितिले परिभाषा जसरी गरेका छ कि अन्तर्राष्ट्रिय मानव अधिकार कानुन र मानवीय कानुनको उल्लङ्घन नै मानव अधिकारको उल्लङ्घन हो भन्ने कुरालाई राख्दै गम्भीरको सूची बनाउने कुरामा विवाद देखिन्छ त्यसो भने एउटा हत्यालाई चाहिँ कसरी डिफाइन गर्ने भन्ने कुरामा चाहिँ अहिले विवाद छ भन्दा यो चाहिँ प्रोग्रेस नै गरिरहेको छ हेर्नुहोस् यसले प्रोग्रेस गरिरहेको छैन म भन्दिनँ तर जुन तहमा यो प्रोग्रेस गर्नुपर्ने हो र नेपाली हामी नेपाली कल्चर जुन एउटा फटाफट काम गर्न सक्ने जुन क्षमता हामीले अरू चिजहरूमा प्रदर्शन गऱ्यौँ त्यो चाहिँ यसमा प्रदर्शन गर्न हामी नसकिरहेकाले कहीँ यसलाई पोलिटिकल टुलको रूपमा होइन यसलाई चाहिँ अब सत्तामा जाने र सत्ताबाट हटाउने एउटा टुलको रूपमा प्रयोग गर्न त कति खोजेको होइन भन्ने आशंका चाहिँ गर्ने ठाउँसम्म रहेको हो
जस्तो अब यहाँकै भनाइलाई पनि यदि आधार मान्ने हो भने र हिजो जुन शीर्ष नेताहरूले चाहिँ वचनबद्धता एउटा प्रकट गर्नुभएको छ प्रतिबद्धता प्रकट गर्नुभएको छ अन्तर्राष्ट्रिय समुदायसँग राष्ट्रसंघीय महासचिवसँग कि हामी एउटा सहमतिमा पुग्नेछौ त्यसमा चाहिँ हाम्रो मत एकता हुनेछ भन्ने खालको कुरा र मत एकताको सहमतिको जुन महत्वको कुरा छ त्यसमा राष्ट्रसंघीय महासचिव आएर यो विषयमा छलफल गरिरहँदा पनि छरपष्ट रूपमा मत एकता नभएको विषय त बाहिर आयो नि त होइन यसमा खास समस्या दलहरूको चाहिँ अब चाहिँ यदि हामीले हेर्ने हो भने कुन दलले किन के कारणले यसलाई सही ढंगले निकास दिन चाहिरहेको छैन अथवा कसैले बढी यसमा लाभ खोजेको हो कि यसका चाहिँ अन्तरीय के हो यहाँ त मन्त्रीका रूपमा पनि यसमा काम गर्नुभयो र मन्त्री हुनु अघि पनि यहाँले लामो समयदेखि यो विषयमा काम गरिरहनु भएको छ केही भन्न मिल्छ
अब दलहरूको कुरा त दलहरूले नै भन्न सक्छ होला होइन दलहरूको कुरा मैले चाहिँ भन्न अलिक कठिन होला तर मैले बाहिरबाट जसरी अब्जर्भ गरिरहेको छु यो विषयलाई क्लोजली जसरी यसलाई फलो गरिरहेको छु त्यो हिसाबले मेरो आफ्ना केही भनाइहरू राख्न सकिन्छ पहिलो कुरा त हेर्नुहोस् यो चाहिँ हामी हाम्रो पनि एउटा बडा ठुलो समस्या छ सङ्घर्ष हेर्नुहोस् हाम्रो समस्या के छ भने हामी एकातिर लोकतन्त्रको कुरा गर्छौँ एकातिर इन्स्टिट्युसनल अब्लिगेसन र इन्स्टिट्युसनल रेस्पोन्सिबिलिटीको कुरा गर्छौँ, अर्कोतिर फेरि त्यो सबै कुरा दलहरूलाई लगाएर जोड्छौँ कि। अहिले त यसमा दलहरूको भन्दा पनि पार्लियामेन्टको भूमिका हो कि। मैले चाहिँ हिजोदेखि मिडियामा फलो गरिरहेको छु, म आफै पनि फलो गरिरहेको छु, यहाँ चाहिँ सबैले दल नेता शीर्ष नेता भनिरहनु भएको छ भने यो शीर्ष नेता र दलको बिजनेसै रहेन कि। यो चाहिँ पार्लियामेन्टको प्योर पार्लियामेन्टको बिजनेस हो अहिले नम्बर एक। त्यो पार्लियामेन्टको बिजनेस भएको कारण जस्तो हिजो पनि त वास्तवमा के छ भन्दाखेरि यो त पार्लियामेन्टको बिजनेस हुँदाहुँदै नटुङ्गिया हो नि त, मै हुँदा पनि होइन, यो दलहरूको हातबाट त वास्तवमा पार्लियामेन्टमै आयो नि, पार्लियामेन्टमा आएको त होइन होइन। त्यति बेला पनि तपाईँ आजका प्रधानमन्त्री र त्यति बेला के छ भने तपाईँको त्यति बेला मान्य सांसद हुनुहुन्थ्यो, पूर्व प्रधानमन्त्री हुनुहुन्थ्यो त्यति बेला पुष्पकमल दाहाल प्रचण्ड, उहाँ नै मानव अधिकार समितिमा आएर यसमा स्वेच्छाचारी हत्या राखेर यसलाई चुनियो भनेर प्रस्ताव त गरे हो नि त, मै हुँदाखेरि मैले पेस गरेको विधेयकमा प्रस्ताव गरे हो नि त, त्यहाँसम्म प्रगति भयो नि। तर पनि त्यो कमिटीले त्यसलाई रिजर्भ गर्न नसक्या हो हिजो पनि, म पनि त्यो कमिटीको मेम्बर हो होइन, एज ए त्यति बेलाको ल मिनिस्टर म पनि कति हदसम्म दायित्व र जिम्मेवारी लिनुपर्छ म लिन्छु होइन, म पनि एज ए मेम्बर भएको हुनाले मलाई पनि पर्सनली एकाउन्टेबल बनाउन मिल्छ त्यहाँ। एभ्री सिङ्गल मेम्बर अफ द कमिटी दे आर रेस्पोन्सिबल फर दिस है। अब हामीले व्यक्तिगत रूपमा एउटा सांसदलाई जवाबदेही बनाउने संस्कार सुरु गर्नुपर्छ, दलमा लगेर ठोक्याइदिएर शीर्ष नेतामा ठोक्याइदिएर यिनीहरूले गरेन भन्ने हेरेर कसले रोकेको छ त्यहाँनिर गर्नलाई। यदि कुनै पार्टीले ह्विप लगाउँछ भने त्यति बेला पार्टीको कुरा होला, यदि कुनै पार्टीले ह्विप लगाएर कानुनमा के फेरि ह्विप लगाउनु त फेरि राजनीतिक दल सम्बन्धी अहिले चारवटा विषयहरू तोकिदिएको छ, त्योभन्दा बाहेकका विषयहरूमा ह्विप लाग्दैन फेरि। त्यो प्र्याक्टिस हामीले वास्तवमा के छ भन्दाखेरि योभन्दा अगाडि सर्वोच्च अदालतको प्रतिनिधि सभाको विघटनको मुद्दामा व्यापक रूपमा भएको छ। त्यसैले प्रश्न कहाँनिर हो भने हामीले खडा गरेका हामीले संस्थापन गरेका डेमोक्रेटिक इन्स्टिट्युसनहरू के काम गर्ने भन्नुभन्दा पहिला दलको मुख ताक्छन्, यो संस्कारले हामीलाई ठिक दिशातिर लाँदैन, उनीहरूलाई तोकिएको जिम्मेवारी उनीहरूले निर्भीकतापूर्वक निर्वाह गर्नुपर्छ। त्यसैले यो पार्लियामेन्ट्री फङ्सन हो, पार्लियामेन्ट्री फङ्सन भने अहिले अब समितिको फङ्सन हो। मानव अधिकार समितिले अहिले दसैँ र तिहारको बिचमा उनीहरू यदि आफूलाई भनौँ न एउटा जिम्मेवार भोट गर्छन् भने उनीहरूले त्यो रिजर्भ चुनिनुपर्छ। यो त्यसपछि जान्छ फुल हाउसमा, फुल हाउसमा गइसकेपछि एभ्री सिङ्गल मेम्बर अफ द पार्लियामेन्ट रिगार्डलेस कुन पोलिटिकल पार्टीको रिगार्डलेस हो उसले यसको विपक्षमा मतदान गर्न सक्छ गरोस् होइन, यो विधेयकको विपक्षमा पनि मान्य सांसदहरूलाई मतदान गर्ने अधिकार छ। उहाँहरूले ल्याएको एमेन्डमेन्टलाई समितिले मानेन भने उहाँहरूले समितिको प्रतिवेदनलाई पनि अस्वीकार गर्ने अधिकार उहाँहरूसँग छ। तर डेमोक्रेटिकल्ली भने अब यो विषय उहाँहरूले चुनिनुपर्छ, यो सहमति भनेर माथि मात्रै मुख काट्नु हुँदैन, सहमतिका विभिन्न प्रयत्नहरू आजसम्म भए त्यसलाई डेमोक्रेटिकल्ली भए पनि अब चाहिँ चुनिनुपर्छ, कुरा चाहिँ त्यो। त्यसो म दलको वा कुनै नेतालाई दोष दिने भन्दा हामीले संस्थापन गरेका इन्स्टिट्युसनहरू अहिले पनि दलको मुख ताकेर काम गर्दाखेरि नेपालमा सामन्तवाद सकिएको छैन, सामन्तवाद अझ झनै पृथक रूपमा बलियो हुँदै गएको म देख्छु।
आदरणीय श्रोता, संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरस नेपाल भ्रमणमा हुनुहुन्छ। उहाँले हिजो राष्ट्रपति प्रधानमन्त्री प्रमुख दलका शीर्ष नेता सभामुख लगायतसँग भेटवार्ता गर्नुभयो र भेटवार्तामा मुख्य रूपमा नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको विषयमा राष्ट्रसंघले चासो व्यक्त गरेको छ र त्यसलाई छिटोभन्दा छिटो टुंग्याउन दलहरू सरकारलाई आग्रह पनि गरेको छ। संक्रमणकालीन न्याय शान्ति प्रक्रिया लगायतको पछिल्लो अवस्था मा आज हामी अन्तर्संवादमा केन्द्रित भइरहेका छौं। वरिष्ठ अधिवक्ता एवं पूर्व कानून न्याय तथा संसदीय मामिला मन्त्री तथा संक्रमणकालीन न्याय र शान्ति प्रक्रियाका जानकार गोविन्द शर्मा बन्दी हामीसँग हुनुहुन्छ। अब मूल रूपमा जस्तो अब राष्ट्रसंघले हिजो चासो पनि व्यक्त गर्यो र तीनवटा मापदण्डका विषयमा पनि अलि बढ़ी ध्यानकर्षण नै गराउनुभयो महासचिवले, उहाँले पछि पत्रकारहरूलाई भन्नुभयो कि पीड़ितको परिवारको सन्दर्भ त्यसै गरी सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय मापदण्डलाई फलो गरेर छिटोभन्दा छिटो यसलाई टुंग्याइदिन्छ नेपालले अथवा टुंग्याउँछ भन्नेमा म विश्वस्त छु अथवा त्यतातिर ध्यानकर्षण गराउन चाहन्छु भनेर, यो तीनवटा सन्दर्भमा यहाँले भनिसक्नुभयो कि अब यो सांसदहरूको भूमिकाको सन्दर्भ हो, संसदको सन्दर्भ हो, यद्यपि यी सबै विषयहरू त्यसमा समावेश भई यो निष्कर्षमा पुग्नेमा यहाँ कतिको आशावादी हुनुहुन्छ र त्यो कसरी अगाडि बढ्छ जस्तो लाग्छ या बढ्नुपर्छ जस्तो लाग्छ यहाँलाई?
होइन, आशावादी नहुने त कुरै भएन, म त धेरै आशावादी नै हेर्छु किनभने जुन हिसाबमा प्रोग्रेस भएको छ यहाँले नै हेर्नुभयो भने लास्ट इयर म आएको मैले छोडेको अहिले भन्नु न कति नै भएको छ, एक वर्ष पनि पुगेको छैन अझै है, मैले मन्त्री छोडेको यो छ महिना त्यहाँ बसेर अहिले मैले छोडेको एक वर्ष अझै पुगेको छैन भने यो बिचमा डेढ वर्षको भन्नुहोस् न अवधिमा विगतमा जुन प्रगति भएको थिएन त्यति स्पिड अप गरेर प्रगति भएको छ होइन भन्नु न त्यो यो त कति समयदेखि त झन्डै 15 वर्षदेखि सुनसान भएर बसेका थियौँ। बिच सडकमा कहिले पीडितहरूले मानवाधिकारवादी साथीहरूले कुरा गर्ने बाहेक यसले यसले स्टेटमा स्पेस पार्थेन, यसले पार्लियामेन्टमा स्पेस पार्थेन, यसले गभर्मेन्टमा स्पेस पार्थेन। अहिले त यो त त्यो गभर्मेन्ट हुँदै पोलिटिकल पार्टी हुँदै स्टेक होल्डरसँगको कन्सल्टेसन हुँदै होइन विभिन्न चरण 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 पार गर्दै पार्लियामेन्टमा पनि दुई दुई पटक इन्ट्री पाएर दुई दुई पटक कमिटीमा गएर हो कि अब चाहिँ यो सेकेन्ड टाइम कमिटीमा गइरहेको छ, योभन्दा अगाडि पनि कमिटीमा गएको हो नि त चरण चरणको पार्लियामेन्टको छलफलपछि डिबेटपछि भन्दा यसमा त्यो प्रगति नभए होइन हेर्नुहोस् प्रगति भएको छ। त्यसैले गर्दाखेरि अब अब प्रश्न कहाँनिर मात्र हो भन्दाखेरि यो चाहिँ सांसद र सभामुखको भूमिकाको कुरा छ। अब यहाँ अब यो चाहिँ पोलिटिकल प्लेयरहरूले सांसद र सभामुखलाई यो प्रक्रियालाई अवरुद्ध गर्नको निम्ति प्रयोग गर्न चाहँदा उहाँहरू त्यति बेला प्रयोग हुनु भएन कि। सिम्पल कुरा गर्ने भने यदि कुनै पोलिटिकल प्लेयरले सभामुखलाई समितिको सभापतिलाई अहिलेको समितिको सभापतिलाई समितिका सदस्यहरूलाई वा फुल हाउसमा छलफल हुँदाखेरिको अवस्थामा मान्य सांसदहरूलाई पोलिटिकल प्लेयर वा कुनै इन्ट्रेस्ट ग्रुपले उहाँहरूलाई इन्फ्लुएन्स गरेर यदि यसलाई धकेलिएन भने यो चाहिँ यो सेसनमा सकिएन भने पनि कमिङ सेसनमा चाहिँ यो दुइटै सभाबाट यो विधेयक पारित हुन्छ भन्ने कुरामा म विश्वस्त छु।
तर यहाँले त्यसो भनिरहँदा अथवा सिद्धान्तको कुरा यहाँले गरिरहँदा व्यवहार त हामी कहाँ त्यस्तो छैन। अब समितिमा गएका विषयहरूमा सहमति नहुने अन्तिममा शीर्ष नेतालाई दिने, शीर्ष नेताले फेरि एउटा छलफल गर्ने, फेरि अर्को समिति बनाइदिने, अथवा चाहिँ भएकै समितिलाई दिने, फेरि त्यहाँ छलफल नहुने, फेरि शीर्ष कहाँ पुग्ने, यो त हामी हेरिरहेछौँ त।
त्यसै होइन, यसलाई त्यस्तो हेरिरहेछौँ, हामी यसलाई हेरिरहेछौँ, यो हामीले प्र्याक्टिस गरिरहेछौँ। अब लेट्स ट्राई टु ब्रेक दि साइकल, यो साइकललाई ब्रेक गर्नु पर्यो कि, किनभने डेमोक्रेसी भनेको अभ्यासबाटै परिष्कृत भएर अगाडि बढ्ने कुरा हो र यस्ता घटना परिघटनाहरूले नै हाम्रो डेमोक्रेटिक एक्सर्साइजलाई अझ मेच्योर बनाउँदै लाने कुरा हो। त्यसैले गर्दाखेरि हामीले यो अवसर पनि हो एउटा अहिले नेपालको पार्लियामेन्टलाई अन्ड्यु पोलिटिकल इन्फ्लुएन्सभन्दा बाहेक आफ्नो जिम्मेवारी वहन गर्ने एउटा यस्तो अवसर आएको छ। त्यो अवसर चाहिँ पार्लियामेन्ट्री कमिटी र पार्लियामेन्टले प्रयोग गर्नुपर्ने बेला आएको छ। यस, एट द सेम टाइम मैले खालि के जोड्न चाहन्छु, तपाईँले अघि सुन्नु भएको प्रश्नै फेरि यहाँ जोड्न चाहन्छु। अब यसमा जहाँसम्म राष्ट्रसङ्घको महासचिवको चासोको प्रश्न छ, उहाँको चासोको प्रश्न कुनै नौलो छैन, किन पहिलो कुरा त राष्ट्रसङ्घ नेपालको शान्ति प्रक्रियाको प्रारम्भदेखि नै यसमा संलग्न भएर आएको इन्स्टिट्युसन भयो होइन। त्यसपछि आएर दोस्रो कुरा चाहिँ नेपालको ट्रान्जिसनल लको डेभलपमेन्टमा अफिस अफ द हाई कमिसनर फर ह्युमन राइट ओएससिएचआरलाई भनिन्छ, उसको लको साधिकको लको डेभलपमेन्टमा होइन, पुरानो ऐन थियो उसको धेरै ठुलो एउटा कन्ट्रिब्युसन पनि छ होइन। र त्यसपछि आएर अहिलेको ल बन्दाखेरि पनि उहाँहरूले दिएका सुझावहरूलाई धेरै कुराहरूलाई त्यसमा हेरेर यो अहिलेको एमेन्डमेन्ट प्रपोजल तयार गरिया छ। त्यसैले राष्ट्रको चासो स्वाभाविक हो, राष्ट्रको चासोमा कुनै नयाँ कुरा आएको छैन। बरु एउटा कुरा चाहिँ हिजो एउटा कुरा चाहिँ अहिले जुन पछिल्लो समयमा डिबेट यो ट्रान्जिसनल जस्टिसको डिबेटमा एउटा मात्रै न्यारेटिभबाट जुन अगाडि बढाएको थियो त्यो चाहिँ खास गरी विगत 1.5 वर्षदेखि त्यो न्यारेटिभ अलिकति चेन्ज भएको, तर त्यसमा राष्ट्रको महासचिवको बरु एक खालको त्यो पक्ष पनि हो है भन्ने सङ्केत हिजो मिलेको छ। उदाहरणको लागि पहिला के भन्यो भने ट्रान्जिसनल जस्टिस इज अ प्रोसिक्युसन अथवा प्रोसिक्युसन फोकस्ड ट्रान्जिसनल जस्टिसको न्यारेटिभ थियो नेपालमा होइन, किनभने त्यसको त्यसमा सत्य न्याय परिपूर्ण र संस्थागत सुधार भनिन्थ्यो। तर नेपालको ट्रान्जिसनल ल पनि कसरी डिजाइन गरियो भने टुथ सिकिङको अप्रोच भन्दा पनि तपाईँको यो के छ भन्दाखेरि प्रोसिक्युसन अथवा अभियोजनको अप्रोचबाट डेभलप भयो, जस्तो कम्प्लेन लिने, उजुरी लिने, उजुरी सुन्ने, छानबिन गर्ने, त्यसलाई एउटा पुलिसको अफिस जस्तो, त्यसलाई एउटा प्रोसिक्युटरको अफिस जस्तो हिसाबबाट डेभलप गरियो, जुन चाहिँ संसारकै ट्रान्जिसनल जस्टिस कमिसनहरू जति पनि भने अथवा टिआरसीहरू जति पनि भने त्योभन्दा बिल्कुलै भिन्न खालको नेपालमा गराइयो, जो चाहिँ मोर रुल अफ लको अप्रोचबाट डेभलप भएर गयो, जसले गर्दाखेरि नेपालको टिजी प्रोसेस अगाडि बढ्नले वास्तवमा एउटा समस्या भएको हो। यथार्थमा भन्दाखेरि त्यो हिसाबले पनि समस्या भयो, किनभने यो त ट्रुथ सिक गर्ने कुरा हो नि त, ट्रुथ कमिसनको पहिलो काम भनेर यसले त सत्यको स्थापना गर्ने नि, यसले परिपूर्ण डिजाइन गर्ने र गम्भीर अपराधमा यसले चाहिँ के छ भने आइडेन्टिफाई गरिदिएर प्रोसिक्युसनलाई रिलेभेन्ट अथोरिटीले सिफारिस गर्ने मात्रै हो होइन। त्यो पनि सबै अपराधहरूमा त सम्भव हुँदैन, केही सिम्बोलिक केसहरूमा संसार भइ नै चल्नु, सिम्बोलिक केसमा गरिदियो, तर ल नै यसरी डिजाइन गरियो कि यो मोर प्रोसिक्युसन फोकस्ड भइदियो। उहाँले एउटा एड के गर्नुभयो भने ट्रान्जिसनल जस्टिस भनेको पिस ल्याउने किसिमको पनि हुनुपर्छ है, त्यही भएर पिस भर्सेस जस्टिस भनिन्छ नि संसारभरि होइन, डिबेट छ भनिन्छ नि, हो वाट ही कन्ट्रिब्युटेड. हिजो चाहिँ वास्तवमा के छ भन्दाखेरि सेक्रेटरी जेनरलले गरेर एउटा ल्याइदिनु भएको डिबेट के हो भने जुन न्यारेटिभ चाहिँ पछिल्लो समय त विकास भएर गएको थियो होइन, तर पहिला चाहिँ खालि एउटा मात्रै प्रोसिक्युसनवाला होइन यहाँ कारवाही गरेर बाहिर हुन्छ भने चाहिँ कारवाहीमै मात्र ध्यान दिएछ जसले गर्दाखेरि स्टेक होल्डरहरू डराए, जसले चाहिँ यसलाई अगाडि बढ्न दिएन. यथार्थ त्यही हो नि, स्टेक होल्डरहरू डराउँदा र यसलाई कोअपरेट नगर्दा त्यो प्रोसेस तयारहरू कम्प्लिट हुँदैन भने यसमा उहाँले के भन्नुभयो होइन पिस, त्यसलाई कम्युनिटीमा पिस पनि महत्त्वपूर्ण कम्पोनेन्ट हो, त्यो समय ध्यान दियोस् भनेपछि मलाई लाग्छ इट हेज कम टु द राइट ट्र्याक. अब अब यो डिबेटलाई उहाँको त्यो भनाइले पनि एउटा राइट ट्र्याकमा लाग्छ ल्याएको भन्ने लाग्छ मलाई.
राष्ट्रसङ्घीय महासचिवको भ्रमणपछि केही ऊर्जा यसले दिनेछ अथवा चाहिँ तदारुकता बढ्नेछ?
अब हेर्नुहोस् उहाँको भ्रमणले नै यसलाई तदारुकता र ऊर्जा देला भन्ने त मलाई होइन, तर यो जुन नेपालमा चलिरहेको लामो समयदेखि भनौँ न अब खास गरी पछिल्लो केही समयदेखि जुन एक्सपेडाइट भएको छ प्रोसेस, यसमा थप उहाँले चाहिँ यसमा योगदान चाहिँ भएको छ, अफकोर्स भएको छ, किनभने टप अफिसियल अफ द युनाइटेड नेसनले होइन त्यो पनि चिफले चाहिँ चिफ एक्जिक्युटिभले आएर चाहिँ यसमा चासो राख्दाखेरि त अब स्वाभाविक रूपले यसमा अलिकति अलिकति भए पनि ऊर्जा त थपिएको छ. तर प्रश्न के हो भने फेरि पनि कुरा चाहिँ हाम्रो हो है, यो नेपालीहरूको कुरा हो, सल्भ गर्ने हामीले होइन, राष्ट्रसङ्घले सल्भ गर्ने होइन होइन, सल्भ गर्ने हामीले हामीले हामीसँग पोलिटिकल विल नहुँदासम्म जतिसुकै हाम्रो प्राइम मिनिस्टरहरूले त जेनरल एसेम्ब्लीमा गएर बार बार रिपिटेडली भन्दै आउनुभयो नि, कसले भन्नुभएको छ र योभन्दा अगाडिको पूर्व प्रधानमन्त्री मान्य केपी शर्मा ओलीले भन्नुभएकै हो, मान्य शेरबहादुर देउवाले भन्नुभएकै होइन, अहिलेको सामान्य प्रधानमन्त्रीले भनिरहनु भएको छ भन्दाखेरि यो उहाँहरूले कसरी कमिटमेन्टमा त कम गर्नु भएको छैन नि. खालि प्रश्न कहाँनिर मात्रै हो भन्दाखेरि त्यो विदेशीसँग व्यक्त गर्ने भन्दा पनि हामीले गर्नुपर्ने टास्क हाम्रो आफ्नो अब्लिगेसन हामीले फुलफिल गर्नुपर्छ, फुलफिल गरेनौँ भने त्यसले चाहिँ गर्ने के हो त भन्दाखेरि जसरी अरू चिजमा देश बिग्रिएको छ यसले पनि देश बिगार्ने कुरामा थप मद्दत गर्छ र एट द एन्ड अफ द डे अनि हामी एउटा चाहिँ के छ भन्दाखेरि भोलि फेल्ड स्टेटको दिशातिर जाने अवस्था मात्रै हो.
अब अन्त्यमा करिब करिब भनौँ न विभिन्न पक्षहरूका सन्दर्भ हामीले छलफल गर्यौं, सरकारवालाहरूको पक्षको पनि अब कतिपय सन्दर्भमा पीड़कहरू जो चाहिँ अब अपराध निश्चित भइसकेपछि उनीहरू चाहिँ त्यसको कार्यवाहीको दायरामा पनि आउनेछन् र यहाँले पछिल्लो कन्सर्नको कुरा गर्नुभयो कि शान्ति चाहिँ स्थापना महत्वपूर्ण सन्दर्भ हो, यी यावत कुराहरू हुँदाहुँदै पनि कहीँ न कहीँ पीड़ित यसका सरकारवाला मध्येको सबैभन्दा गम्भीर अवस्थाका हुन्, पीड़ितको आँखाबाट अन्तिममा एउटा सवाल छ मेरो, जस्तो मैले अघि पनि त्यो विषय अलिकति छोएको थिएँ कि अब यो प्रक्रियाहरू आफैमा विस्तारै निष्कर्षमा पुग्लान्, यहाँले भने जस्तो वर्षौं लाग्न पनि सक्छ, लागेका उदाहरणहरू पनि छन्, यद्यपि हामीका यो अलिकति छिटो होला भन्ने आशा हामीले लिएका छौं, यद्यपि पीड़ितको आँखाबाट जुन परिपूरणको सन्दर्भ छ या राहतको सन्दर्भ छ उनीहरूका लागि बजेट छुट्याइएको छ, बेपत्ता भएको छ, अब मारियो या मारिएन अथवा उसको शव भेटिएको छैन, यद्यपि उसको परिवारको जीवनयापन निकै गाह्रो स्थितिमा छ, ती आयोगहरू जुन बनाइएका छन् मेलमिलाप आयोग या बेपत्ता छानबिन आयोग, यी आयोगहरूमा बजेट पनि कतिपय सन्दर्भमा गएको थियो, पछिल्लो समय त बजेट पनि घटेर गएको छ भनिएको छ, त त्यहाँ गएका बजेटहरू भएका चाहिँ रकमहरू पनि उनीहरूले पाउन सकेनन्, कतिपय अवस्थामा फ्रिजै भयो, उनीहरूको जुन रकम हिजो चाहिँ उनीहरूले पाउनुपर्ने थियो त्यसको मूल्य उनीहरूका लागि निकै महत्वपूर्ण हुने थियो, त्यो भोलि नहुन पनि सक्छ, यो चाहिँ एउटा प्रक्रिया अगाडि बढ्दै गर्छ, यो चाहिँ अगाडि बढाउँदै गरौं भनेर राज्यले किन सोचेन अथवा त्यतातिर किन ध्यान दिइएन होला?
अब यसमा यस्तो छ हेर्नुहोस्, वास्तवमा त्यो कुरा कस्तो हुन्छ भने यो चाहिँ कम्प्रिहेन्सिभ एप्रोच भनिन्छ, ट्रुथ जस्टिस रेपरेसन र इन्स्टिट्युसनल रिफर्मलाई चाहिँ साइमल्टेनियसली लिएर जानुपर्ने हुन्छ, पीड़ितको पीड़ितलाई परेको प्रभावलाई पनि सम्बोधन गर्दै जानुपर्ने हुन्छ, योभन्दा पहिला अन्तरिम राहत मार्फत एक लटमा चाहिँ सम्बोधन गरेका थियो, त्यसपछि त्यो सम्बोधन हुन सकिरहेको छैन, तर अब खालि त्यो राहततिरहरू मात्रै ध्यान दिएर अरू कामलाई बाँकी राखेर रा, जाँदाखेरिको अर्कै समस्या हुँदो रहेछ, त्यसैले गर्दा अब त्यति बेला अब म हुँदाखेरि हामीले त्यति बेला छुट्याएको थियौँ हेर्नुहोस् होइन, 1.5 अरब रुपियाँ छुट्याएको थियौँ, त्यो सबैले देखायो, अहिले आएर 12-13 करोडमा आएको त्यो झरेर हेर्नुहोस् है, अब त्यो अलिकति त त्यसमा त्यो इच्छाशक्ति नदेखेकै पनि हो होइन पछिल्लो समयमा, किन भन्दाखेरि इच्छाशक्ति त चाहिन्छ नै, त्यहाँ बसेर त्यही विषयमा फोकस भएर त्यो मन्त्रीले काम गरिदिनुपर्ने हुन्छ अथवा त्यो अर्थमन्त्रीले काम गरिदिनुपर्ने हुन्छ वा प्रधानमन्त्रीलाई त्यो कुरा बुझाइदिनुपर्ने हुन्छ भनिदिनुपर्ने हुन्छ, अर्थमन्त्रीलाई त्यो कुरा कन्भिन्स गर्नुपर्ने हुन्छ, त्यहाँभित्र ब्युरोक्रेसीको संरचना छ त्यसलाई पनि कन्भिन्स गर्नुपर्ने हुन्छ होइन, तर अहिले चाहिँ त्यतातिर गएको चाहिँ देखिँदैन, तपाईँले भनेको कुरा ठिकै हो, त्यो वास्तवमा कतिपय कामहरू गर्न सकिन्थ्यो, इमिडिएट उहाँहरूका निडहरू एड्रेस गर्नुपर्ने कुराहरू छन् होइन, जसलाई खासै कानुन नचाहिने पिजेको काम गर्नुलाई खासै कानुन नचाहिने यति धेरै काम छ नि यति धेरै कामको लागि कानुनै चाहिँदैन गर्न सकिन्थ्यो त्यो चाहिँ हुन सकेको छैन अब अहिले मैले यति मात्रै भन्ने हो हुन सकेको छैन गर्नुपर्ने हो तर फेरि मेरो पनि ओपिनियन यसमा के हो भने ल पास गरेर जम्मै एकैचोटि स्टार्ट गरौँ न अब किन खालि अब अर्को कुरालाई प्रायोरिटाइज गर्ने किनभने अब त हामीसँग त केही के छ र ल म एकजना हाम्रो मान्य सांसद को भाषा सापट्टि लिएर एकजना नेकपा एमालेका सचेतकको होइन भाषा सापट्टि लिएर भन्ने हो भने उहाँले भनेको कुरा मलाई ठिकै लाग्यो यो कुरा मिल्यो भने चाहिँ एक हप्तामा सकिन्छ भनेर उहाँले बोलिरहेको देखिरहेको थिएँ मैले होइन एक कता त्यो वास्तवमा यहाँ चाहिँ त्यो कुरा मिल्न त सक्छ नि त नलम्ब्याउने हो भने
होइन
कुरा मिल्न सक्छ नि त त्यसैले यसलाई मिलाएर अगाडि बढौँ फेरि पीडितको कुराहरू सम्बोधन गरौँ यसमा पोलिटिक्स नगरौँ मेरो भनाइ के हो यसमा राजनीति हो भने
धेरै धन्यवाद हजुर धेरै धन्यवाद महत्त्वपूर्ण समय र कुराकानीका लागि उहाँ हुनुहुन्थ्यो संक्रमणकालीन न्याय र शान्ति प्रक्रियाका जानकार वरिष्ठ अधिवक्ता एवं पूर्व कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द शर्मा बन्दी राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरस अहिले नेपाल भ्रमणमा हुनुहुन्छ त्यसक्रममा उहाँले राष्ट्रपति प्रधानमन्त्री सहितका शीर्ष व्यक्तित्वहरूसँग शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायबारे छलफल गर्नुभएको छ यसै विषयमा कुराकानी हामी गरिरहेका थियौं प्राविधिक मित्र सुरेन्द्र पौडेल र पराग पोखरेल सहित सन्तोष रेग्मी बिदा हुन्छु नमस्कार।